Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Anjana Betoplo Cha, Vexi Duitoplo, Sat Megahertz. आज कोजागत पूर्णिमा यस वर्षको दशैं सकिँदै अन्तिम दिन आज पनि जमरा लगाइदै
नेपाली नागरिकको जीवनस्तर उकास्न चीनले 56 अरब रुपियाँ सहयोग गर्ने आज विभिन्न सम्झौता एवं सम्झदारी पत्रमा हस्ताक्षर हुने
दशैं मनाएर काममा फर्कनेहरूको संख्या बढ्दै वृन्दनगर बजारमा चहल पहल सुरु
र तेस्रो संस्करणको 15 वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्ने हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी
अब खबर विस्तारमा हिन्दूहरूको महान चाड बडा दशैं आज अर्थात् कोजागत पूर्णिमादेखि सम्पन्न हुँदैछ घटस्थापनाबाट सुरु भएको यस वर्षको दशैं आज कोजागत पूर्णिमा घर घरमा महालक्ष्मीको पूजा आराधना गरी समापन गरिँदैछ आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजागत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जागरण बसेर मनाइँदैछ आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दशैं पर्व आज कोजागत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जागराम बसेपछि समापन हुन्छ आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जागराम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन ऐश्वर्य दि सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको छ माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन समाप्त हुने गर्दछ
नेपाली कङ्ग्रेसले आज कोजागत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ विक्रम सम्बत 2033 जननेता बिपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति स्वदेश फर्केपछि 2034 सालदेखि प्रत्येक वर्ष कङ्ग्रेसले कोजागत पूर्णिमाको दिन चियापान समारोहको आयोजना गर्दै आएको छ नेपाली कङ्ग्रेस सुर्खेतले विजयादशमी दीपावली नेपाल सम्बत छठ पर्वको अवसरमा आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको जनाएको छ कङ्ग्रेसले आज बिहान 8 बजे पार्टी कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको पार्टी सभापति कमलराज रेग्मीले जानकारी दिनुभयो चियापान कार्यक्रममा कङ्ग्रेसका साथै अन्य राजनीतिक दलका जिल्ला स्तरीय शीर्ष नेतृत्वहरूलाई पनि आमन्त्रण गरिएको उहाँले बताउनु भएको छ आपसी सद्भाव र भाइचारा बढाउन कङ्ग्रेसले चियापान कार्यक्रमले थप सहयोग पुगाउने विश्वास व्यक्त गरेको छ कार्यक्रममा उपस्थितिका लागि कङ्ग्रेस सुर्खेतले सबैलाई आह्वान गरेको छ
दशैंका कारण सुनसान बनेको सुर्खेतको वृन्दनगर मुख्य बजार क्षेत्रहरूमा चहल पहल बढ्न थालेको छ दशैं अगाडिको जस्तो चहलपहलमा नभए पनि केही दिन सुनसान बनेको वृन्दनगर बजारमा विस्तारै चहलपहल सुरु भएको छ दशैंको एक दुई दिन पहिले सदरमुकामबाट भरिभराउ भएर गाउँघरतिरका सडकमा गाडीहरू गएको देखिएकोमा अहिले गाउँघरबाट सदरमुकामतिर आउनेको गाडीमा भिडभाड निकै नै हुने गरेको छ टिकाको भोलिपल्टसम्म सुनसान देखिएको वृन्दनगर बस पार्कमा अहिले बाहिर जाने सवारी साधनको चाप बढ्न थालिसकेको छ गाउँबाट फर्कने मानिसले गर्दा ग्रामीण क्षेत्रबाट आउने सवारीका साधनमा पनि मानिसको भिडभाड देखिएको छ दशैं मान्न गएकाहरू पुनः कर्मथलमा फर्कने क्रम सुरु भएकाले पनि यहाँका सदरमुकाम तथा बजारमा चहल पहल बढ्न थालेको हो दशैं मनाउनको लागि सदरमुकाम तथा बजार क्षेत्रमा बस्दै आएकाहरू गाउँघरतिर लागेपछि वीरनगर बजार सुनसान भएको थियो सुर्खेत लगायत कर्णालीका पहाडी जिल्लाबाट दशैं मनाएर कर्मथल फर्किने र संघीय राजधानी जानेहरूले गर्दा पनि चहल पहल बढेको देखिएको हो
नेपालको राजकीय भ्रमणमा रहनुभएका चीनका राष्ट्रपति शी जिनपिङले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय भोजमा राष्ट्रपति शीले नेपालको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। राष्ट्रपति सीले नेपाललाई चीनसँग रेलमार्गबाट जोड्ने विषयको अध्ययन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले केरुङ रसुवा काठमाडौँ जोड्ने 30 किलोमिटर लामो सुरुङ मार्ग निर्माण गर्ने पनि घोषणा गर्नुभएको छ। सुरुङ मार्गले नेपाल र चीनबीच व्यापार सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिएको छ। यसै गरी अरण्यको राजमार्गलाई थप स्तरोन्नति गर्ने पनि सीले घोषणा गर्नुभएको छ। राष्ट्रपति सीले चीन र नेपाल बीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाङ्गिएको बताउनु भएको छ। प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनिया प्रतिनिधि मण्डलको टोलीबीच आज द्विपक्षीय वार्ता तथा सम्झदारी एवं सम्झदारी पत्रमा हस्ताक्षर हुने कार्यतालिका रहेको छ। चीनको तर्फबाट राष्ट्रपति सीको नेतृत्वमा अन्य 4 चिनिया उच्च अधिकारी सहित दर्जनौं अधिकारीहरू सहभागी भएका छन्।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चीन सम्बन्ध सागर झैं गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताउनु भएको छ। आफ्ना चिनिया समकक्षी सी जिनपिङको सम्मानमा आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै उहाँले पञ्चशीलमा आधारित दुई देशबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताउनु भएको छ। राष्ट्रपति भण्डारीले नेपाल विकासको चरणमा अगाडि बढ्न चाहेको भन्दै वैदेशिक लगानीको आवश्यकता रहेको बताउनु भएको छ।
चीनले नेपालीहरूको जीवनस्तर उकास्नको लागि आर्थिक सहयोग गर्ने भएको छ। सन् 2020-22 सम्मका लागि झन्डै 56 अर्ब नेपाली रुपियाँ उपलब्ध गराइने राष्ट्रपति सीले बताउनु भएको छ। उहाँले गरिब निवारणका लागि चिनिया अनुभव सिकाउने बताउँदै चीनले यस्तो कार्यका स्वरूप 80 करोड मानिसलाई गरिबबाट मुक्त गर्ने तथा सन् 2020 गरिब पूर्ण उन्मुक्ति गर्ने लक्ष्य लिएको जनाइएको छ। उहाँले हिमाल पार रेलमार्ग निर्माण गर्न कठिन भए पनि त्यसको निर्माणलाई भने आफूले पहल गर्ने बताउनु भएको छ। उहाँले चीन रेल निर्माणका लागि विश्वमै अग्रणी भूमिका खेलेको बताउँदै यसमा चरणबद्ध रूपमा काम गर्न सकिने बताउनुभयो।
छिमेकी मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको नेपालमा हुने 2 दिवसीय राजकीय भ्रमणले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा स्थानीयमा पनि उत्साह थपिएको छ। डोटीको दिपायल सायल बझाङ जिल्ला हुँदै चिनिया सीमा ताक्लाकोट जोड्ने सडक निर्माण हुने विषयमा कुरा चलेपछि यहाँका स्थानीयमा उत्साह थपिएको हो। चीनको ताक्लाकोटसम्म जोड्ने सडक भन्दा छोटो दूरीको हुने भए पनि उनीहरू खुसी भएका हुन्। सडक ताक्लाकोटसम्म पुर्याउन सके डोटीको पर्यटन आर्थिक व्यापार प्रवर्धन पूर्वाधार विकास तथा सांस्कृतिक क्षेत्रको उल्लेख्य विकास हुने सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेलले बताउनु भएको छ। चीनको ताक्लाकोट जोड्ने सडक सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तर जोडिएर गएकोले त्यो सडक ताक्लाकोटसम्म जोड्न सके डोटीसहित समग्र सुदूरपश्चिममा विकासको कायापलट हुने उहाँको भनाइ छ। ताक्लाकोट जोड्ने सडक अहिले डोटी र बझाङ जिल्लाको सीमा क्षेत्र थराला गाउँपालिकासम्म पुगेको सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेलले बताउनुभयो।
यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई 2 दिनीय राज्यकीय भ्रमणको क्रममा नेपालमा रहनुभएका चिनिया राष्ट्रपतिको भ्रमणलाई तपाईँले कसरी लिनुभएको छ भनेर सोधेका छौँ। सुनौ उनीहरूको भनाई आजको जनआवाजमा।
उहाँलाई लिँदाखेरि अब सबैकै हिसाबले आफ्नो सुन्दरताले जानु भएकै छ। अब चाहिँ राम्रै लिने कुरोमा त सबैको प्रशंसा भयो, त्यसरी नै लिनु पर्छ।
र चिनिया राष्ट्रपति र नेपाल सानो र चाहिँ संकुचित मुलुक भएको कारणले गर्दा र आफैले विभिन्न किसिमका पूर्वाधार तयार गर्न नसक्ने भएकोले विकासको लागि ठिकै हो, तर दुवै मित्र दुई नेपाल दुई ढुङ्गा बिचको तरुल हो। तरुल भएको कारणले गर्दाखेरि दुवै पक्षसँग भारत र चिनसँग चाहिँ सन्तुलन मिलाएर अगाडि बढ्नुपर्छ र एक पक्ष भयो भनेपछि त्यसले चाहिँ नेपाललाई फाइदा गर्दैन। दुवै पक्षसँग चाहिँ सन्तुलन मिलाएर अगाडि बढ्नुपर्छ।
अब आएपछि स्वागत केही गर्दाम के अरे, अब देशमा अब सबैलाई सुविधा भएको हुन्थ्यो, कोही विदेश नगए हुन्थ्यो, यहीँ रोजगारी पाए हुन्थ्यो सबै महिला दिदीबहिनीहरूले दाजुभाइहरूले।
केटाहरूले कुन प्रकार लिइरहेछमा अब विकासका योजनाहरूमा कस्तो प्रकारको प्रतिबद्धता छ उहाँहरूको, त्यसपछि लिएर सकारात्मक नै ठान्छु म यसमा उहाँको यो भ्रमण।
विश्वमै अब ऊ पनि चिनको पनि प्रकारले गर्दाखेरि उहाँ यहाँ नेपाल छेउमा आउनु राम्रो कुरा हो, राम्रो कुरा मानिनु राम्रो कुरा हो। अब उहाँ पहिला पहिला थियो नि बाबु चाहिँ हाटो गयो भने चाहिँ गुर ल्याएर आउँछन् भेली ल्याएर आउँछन् भन्ने आशा हुन्थ्यो केटाकेटीले। अब त्यस्तै किसिमको पनि हामीलाई पनि आशा छ कि उहाँबाट केही सहयोग होला, हामीले आशा गरौँ अब उहाँबाट केही न केही नेपालको लागि सहयोगको लागि आदान प्रदान हुनेछ भन्ने आशा।
बेहरी खबरमा छिमेक सरफेरसँगै अन्य खबर बाँकी नै छन्, अहिले भने यो छोटो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले आज कोजाग्रत पूर्णिमा यस वर्षको दशैं सकिँदै अन्तिम दिनमा पनि टिका जमारा लगाइँदै नेपाली नागरिकको जीवनस्तर उकास्न चीनले 56 अर्ब रुपियाँ सहयोग गर्ने, आज विभिन्न सम्झौता एवं सम्झौदारी पत्रमा हस्ताक्षर हुने, दशैं मनाएर काममा फर्किनेहरूको चहल पहल बढ्यो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। दैलेखको चामुण्डा बिन्दासैनी नगरपालिकाले नगरपालिकावासीलाई यातायात सुविधाको पहुँचमा सहज बनाउने उद्देश्यका साथ नगर बस सञ्चालनमा ल्याएको छ। कर्णाली प्रदेशमै पहिलो पटक नगरवासीलाई यातायात सुविधाको पहुँचमा सहज बनाउने उद्देश्यका साथ नगरपालिकाको पालेतालदेखि तेज डाँडासम्म बस सेवा सञ्चालन गरिएको नगरपालिकाका प्रमुख सूर्य बहादुर शाहीले बताउनु भएको छ। गाउँमा कोही बिरामी पर्दा गाडी नपाउने, महँगो भाडा तिर्नुपर्ने जनगुनासो आउने गरेको र सानै कामका लागि पनि महँगो भाडा तिरेर गाडी रिजर्भ गर्नुपर्ने बाध्यता भएकाले पनि आफ्नै लगानीमा बस सञ्चालनमा ल्याएको नगरपालिकाका उपप्रमुख तारा शाही खत्रीले बताउनु भएको छ। नगरपालिकाले सञ्चालनमा ल्याएको बस सेवाबाट ज्येष्ठ नागरिक तथा बालबालिका अपाङ्गता भएका व्यक्तिलाई निशुल्क सेवा प्रदान गरिने शाहीको भनाइ छ। नगरपालिकाबाट 35 लाख बजेट विनियोजित गरी बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत तिलक विकले बताउनु भएको छ।
बडा दशैंको अवसरमा दाङका 6 महिला सहकारीले करिब 2 करोड रुपियाँको खसी बोका उत्पादन गरेर बिक्री गरेका छन्। यस वर्षको दशैंमा सबैभन्दा बढी लम्ही नगरपालिका 9 रिहामा रहेको कर्मठ सामाजिक उद्यम महिला सहकारी संस्थाले 90,41,000 रुपियाँका 1,530 खसी बोका बिक्री गरेको जनाएको छ। सहकारीका अध्यक्ष देवी माया थापाले सहकारीमा आबद्ध महिलाहरूले उत्पादन गरेका खसी बोका एक मुष्ट संकलन गरेर सहकारी मार्फत नै व्यापारीलाई बिक्री गरिएको बताउनुभयो। सहकारीले उत्पादन गरेका खसी बोका थोरै मात्र जिल्लामा खपत भएको र अन्य सबै जिल्ला बाहिर एवं राजधानी पठाइएको उहाँको भनाइ छ। सहकारीले यस वर्ष करिब 3,500 खसी बोका बिक्री गर्ने लक्ष्य राखेको छ। यस्तै लमै नगरपालिका 8 सतबरियामा रहेको नीलकमल सामाजिक उद्यम महिला सहकारी संस्थाले 45,44,000 रुपियाँ बराबरको खसी बोका बिक्री गरेको बताएको छ। सहकारीमा आबद्ध महिलाहरूले उत्पादन गरेका 876 खसी बोका दशैंमा बिक्री गरिएको हो। यस वर्ष करिब 2,800 खसी बोका सहकारीले बिक्री गर्ने लक्ष्य लिएको सहकारीका अध्यक्ष पुनम घर्तीले बताउनुभयो।
मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक युवकको ज्यान गएको छ। लम्कीचुहा नगरपालिका 3 चिसापानी नजिकै भएको मोटरसाइकल दुर्घटनामा टिकापुर नगरपालिका 19 21 वर्षीय मदन साईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। टिकापुरबाट चिसापानी आउँदै गरेको C7P1496 नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका साईको लम्की स्थित लाल रत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा साइकल चालक अभिषेक सुरारी पनि गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताउनुभयो।
कैलालीमा आफ्नै आमालाई जबरजस्ती करनी गर्न खोजेको आरोपमा छोरा पक्राउ परेका छन्। बर्दागुडिया गाउँपालिकाका 21 वर्षका युवकले आमालाई जबरजस्ती करनी गर्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सुखटले युवकलाई पक्राउ गरेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश कार्कीले घरमा कोही नभएको मौका छोपी हातपात गरी करनीको प्रयास गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। भारतमा काम गर्दै आएका छोरा दशैं मनाउनका लागि घर आएका थिए।
कञ्चनपुरको धनदत्त नगरपालिका 5 वनगाउँमा खानेपानी योजनाका लागि कबड्डी प्रशिक्षक दिनेश पालले करिब 1 करोड रुपियाँ बराबरको जग्गा दान गर्नुभएको छ। दार्चुला खेलकुद विकास समिति कार्यालयका प्रमुख पालले वनगाउँ स्थित त्रिपुरा क्लब नजिकै 3 कठा 10 धुर जग्गा दान गर्नुभएको हो। सरकारी जग्गा नभएर खानेपानी योजना सञ्चालनका लागि समस्या भएपछि स्थानीय पालले जग्गा उपलब्ध गराएको नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भन्ने यो अर्को विश्राम।
तपाईँ तपाईँले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक छिरेपुरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बैतडीको डिलासैनी गाउँपालिकाको केन्द्र विवाद झन पेचिलो बन्दै गएको छ। संघर्ष समितिले गोकुलेश्वरमा आयोजित गरिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष उपेन्द्र बोहरा र नेकपाका अध्यक्ष सुरेन्द्र पाललाई गाली गलोज गरेको भन्दै प्रहरीमा निवेदन परेपछि संघर्ष समितिका संयोजक जयराम जोशी र वीरेन्द्र धामीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। संघर्ष समितिले आयोजना गरेको कार्यक्रमपछि दुवै पक्षबीच विवाद हुँदा सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किशन चन्दले बताउनु भएको छ।
भेरी खबरमा अब लागौं विदेशको खबरतर्फ। टर्कीले सिरियामा नियन्त्रणमा रहेको क्षेत्रमा आक्रमण थालेपछि झन्डै 1,00,000 मानिसहरू घर छाडेर भाग्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। धेरै मानिसहरूले नगरका विद्यालय तथा अन्य भवनमा आश्रय लिइरहेको राष्ट्रसङ्घले जनाएको छ। अमेरिकाले गत बुधबार त्यस क्षेत्रबाट आफ्नो सेना फिर्ता गरेपछि टर्कीले सैन्य कारवाही थालेको हो। टर्कीले सैन्य कारवाही रोक्न अमेरिकाले दबाव समेत दिएको छ। आक्रमण नरोके टर्कीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी अमेरिकी रक्षा मन्त्रालयले दिएको बताएको जनाएको छ। टर्कीले सैन्य कारवाही थालेपछि कम्तीमा 11 गैरसैनिक नागरिकको मृत्यु भएको छ। मानवीय सहायता प्रदान गर्ने समूहका अनुसार प्रभावित व्यक्तिहरूको संख्या अझ बढ्न सक्ने बताइएको छ। टर्कीको सेनाले आफ्ना 1 सैनिकको पनि मृत्यु भएको पुष्टि गरेको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। तेस्रो संस्करणको 15 मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिताबाट बाहिरिसकेको नेपालले लिग चरणको अन्तिम खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेशलाई नतिजा सुम्पिएको थियो। त्यस्तै नेपाल र भुटान प्रतियोगिताबाट बाहिरिएसँगै भारत र बङ्गलादेशले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय भएको छ। तर खेल एक खेल अगावै फाइनल पुगे पनि दुवै टिमले लिग चरणको अन्तिम खेल आज खेल्नेछन्। पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित भुटान गएको नेपाली टिम लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाटै बाहिर नपुगेको हो। पहिलो खेलमा भारतलाई 4-1 र दोस्रो खेलमा बङ्गलादेशलाई 2-1 नतिजा सुम्पदा नेपालले सुम्पेको थियो। प्रतियोगिताको पहिलो संस्करणको उपाधि बङ्गलादेश र दोस्रो संस्करणको उपाधि भारतले जितेको हो।
सन् 2020 आयोजना हुने T20 विश्वकप क्रिकेट अन्तर्गत UAEमा हुने ग्लोबल छनौटको उपाधि ट्रफी सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ICCले UAEको आबुधाबादीमा ट्रफी सार्वजनिक गरेको हो। ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा छनौट सहभागी 14 राष्ट्रका कप्तानको उपस्थिति रहेको थियो। 18 अक्टोबरबाट 3 नोभेम्बरसम्म चल्ने छनौटबाट 6 टिमले विश्वकपमा स्थान बनाउनेछन्। अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने विश्वकपमा 16 टिमले प्रतिस्पर्धा गर्नेछन्। एक आयोजकसहित T20 वरियताका शीर्ष 9 टिमले भने छनौट खेल खेल्न पाउने छैनन्।
यस्तै अखिल नेपाल फुटबल संघ इन्फाले 19 मुनिको राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रकाश अर्याल र उज्जवल मानन्दरलाई नियुक्त गर्ने तयारी गरेको छ। AFC छनौट च्याम्पियनसिपको तयारीमा रहेको इन्फाले उमेर समूहको राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरिसकेको छ। लामो समय सिनियर राष्ट्रिय टिमको सहायक प्रशिक्षक भएर काम गरिसक्नुभएका केसीलाई इन्फाले टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। इन्फाले मुख्य प्रशिक्षक केसीसँग छलफल गरेर सहायक प्रशिक्षकमा प्रकाश अर्याल र गोलरक्षक प्रशिक्षकमा उज्जवल मानन्दरलाई नियुक्त गर्ने तयारी गरेको हो। सहायक प्रशिक्षक नियुक्तिको तयारीसँग नेपालले इरानमा हुने AFC छनौट च्याम्पियनसिप तयारी समेत सुरु गरेको हो। प्रतियोगिता नोभेम्बर 6 सुरु हुँदैछ। इन्फाले छनौट च्याम्पियनसिपका लागि प्रारम्भिक 48 खेलाडीको घोषणा समेत गरिसकेको छ।
र महिला राष्ट्रिय भलिबल टिम वैदेशिक प्रशिक्षणका लागि असोज 29 थाइल्यान्ड जाने भएको छ। दक्षिण एसियाली खेलकुद प्रतियोगिता SAAKको वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि महिला टिम असोज अन्तिम साता थाइल्यान्ड जाने पक्का भएको हो। टिम म्यानेजर रिता कोइरालाका अनुसार 22 सदस्य नेपाली टिम थाइल्यान्ड जानेछ। टिममा 18 खेलाडी, 3 प्रशिक्षक र 1 टिम म्यानेजर हुनेछन्। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आज कोजागत पूर्णिमा यस वर्षको दशैं सकिँदै अन्तिम दिन आज पनि टीका जमरा लगाइँदै
नेपाली नागरिकको जीवनस्तर उकास्न चीनले 56 अर्ब रुपियाँ सहयोग गर्ने आज विभिन्न सम्झौता एवं सम्झौदारी पत्रमा हस्ताक्षर हुने
दशैं मनाएर काममा फर्कनेहरूको संख्या बढ्दै वृन्दनगर बजारमा चहल पहल सुरु
र तेस्रो संस्करणको 15 वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्ने हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छौँ ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ नमस्ते